सफा नंबर 81, अमल की इसके नज़दीक कोई कदर व कीमत ही नहीं। सामी जहन ने कानून पर जोर दिया है, यानी तसवरात की अमली तर्जमानी पर। ओ अमिराहो नवाही अबारत है इस कानून शरा से, जिससे बासतला कुरान मजीद हदूद अल्लाह हराम व हलाल और मरूफ व मुनकर की बिना पर अमाल व अफाल का एक वाज़ह और कतई रास्ता शरीयत मुतय्यन हो जाता है। लिहाजा हजरत अल्लामा का अरशाद के कुरान पाक में कानून भी है और तसव्वुर भी, आज आलम इंसानी और तहजीब तमद्दन का अफसोसनाक पहलू यही तसव्वुरात पर जोर है, ये नहीं कि अमलन इनका की ताबीर का कोई रास्ता तलाश किया जाए। खुद मुसलमान भी इस पहलू से शरीयत की कदर व कीमत से बेखबर है। हजरत अल्लामा कहते हैं, शिकवा सखन सख्ती आइन मशु इज हदूद मुस्तफ़ा बैरो मशू। नंबर दो, नेचर के मानों में नहीं कि जो साइंस का एक खुद साख्ता मफरूजा है और जिसके पेश नज़र हामियान मज़हब आलम कायनात को सहीफा कुदरत ठहराते हुए अक्सर इससे इश्तशहाद किया करते हैं। चुनाचा कहा जाता है कि इस्लाम दीन फितरत है इन मानों में कि इसने हमें फितरत के मुताबिक ज़िंदगी बसर करने, यानी आलम कायनात फितरत पर नज़र रखने और कवानीन फितरत के अतबा का सबक दिया। हमें मालूम है कि सर सैयद ने इस तर्ज़ फ़िक्र पर बिलखसूस ज़ोर दिया था और यही वजह है कि इनके मुखालफीन ने इन्हें नेचरी कहा और इनके मजहबी गौर व फ़िक्र के लिए नेचरियत की इस्तलाह वाज़ की। नंबर एक, फितरतुल्लाह अल्लाती फतरन नासा अलैहा अलरूम 30। नंबर दो, फाकम वज हक लिल दीन हनीफा फितरा अल्लाती फितरन नासा अलैहा ला तब्दील लख लक अल्लाह ज़ालिक अल्लज़ी कईम लवा अक्सर नासा ला यहलमून अल रोम 30। नंबर तीन, शरा लकुम मन दीन मवस्सी बे नूहा अन अकीमुल लजीना वला तफ़राकुआफिया शोरा 13 सफ़ा नंबर 82। नंबर चार, इंसान को सबात की तलब है, दस्तूर हयात की तलब है, बांगे दरा अरशाद हुआ, ये इंसान की अकल इसका तजर्बा और मुशाहदा है जिसमें कुरान मजीद का कानून हयात मुनकशिफ हो रहा है और होता रहेगा, लेकिन वो है तो इसमें तमाम कमाल मौजूद। जब ही तो कुरान पाक ने दावा से कहा है कि फातो अब सूरत मन मसल, ये दूसरी बात है कि नफ्स मतनाहिया इसे अपने हवाल और इस्तदाद ही के मुताबिक समझ सकता है। फरमाया, फ़र्द की सूरत में तो खता व सवाब का अमकान यकसा है, इसका फहम गलती भी कर सकता है, लेकिन फ़र्ज कीजिए ज़हन इंसानी इस फितरत का तमाम कमाल आसा भी कर ले जो कानून और तसव्वुरात दोनों का सरचश्मा है। जब भी हमें कुरान पाक ही से रुजू करना पड़ेगा, इसका मतलब ये होगा कि हमारे इल्म व अकल को इन सहलतों का अतराफ़ है जो हकाम शरीयत में मुजमर हैं। नंबर पाँच, सफरी हम आया तना फिल अफाका व फिल अनफिस हत्ता बत बीन ला हम आनल हक हमल सजदा 53। नंबर छः, ऐसी कोई सूरत लाओ अल बकरा 24। नंबर एक, ज़ालिक खैरल लाकुम अम कुंतुम तालमून अनकबूत 16। अरशाद हुआ, इस तरह की गुफ्तगु के एक ज़हन सामी है, एक गैर सामी, एक दायरा मज़हब का है, एक तहजीब व तमद्दन का, बड़ी गलत और इंतशार ख्याल का बायस होती है। ना ज़ेन किसी सामी या अराई इम्तियाज का पाबंद है, ना यूं मसाइल को सही शक्ल में पेश किया जा सकता है, मगर लोग हैं कि बगैर सोचे समझे जो जी में आता है कहते चले जाते हैं और आखिर अल अमर अपने ही ख्यालात की तारीखियों में खो जाते हैं। ये कहकर हजरत अल्लामा ने थोड़ी देर सकूत फरमाया और फिर परवेज साहब से खताब करते हुए कहा, कुरान पाक का सफ़ा नंबर 83 मुतालिया कीजिए तो इसका मुकाबला दूसरे मजहबी सहाइफ से भी कर लीजिएगा, यूँ इसका फहम ज़्यादा आसान हो जाएगा। फरमाया, अहदनामा अतीक में है, खुदावंद ने ज़मीन व आसमान को 6 दिनों में पैदा किया, 7वां दिन खुदावंद के आराम का था। इसके मुकाबले में कुरान मजीद का अरशाद है कि बेशक ज़मीन व आसमान की पैदाइश 6 दिनों में हुई, मगर अल्लाह ताला को आराम की ज़रूरत पेश नहीं आई। फरमाया, ये लफ्ज़ खुदावंद भी बड़ा गौर तलब है। फिर फरमाया, ऐसे ही हिंदू और बुद्ध धर्म के तसव्वुरात में मसलन माया और अनद, कुरान मजीद ने इनके बरक्स हकीकत और फला पर जोर दिया है। नंबर दो, वाला कद खलक मस्समावात वल्लद मा वा बीना हम फी सत्ता अयाम वमा मसना मन लगूब 50 काफ نمبر تین اس لیے کہ خداوند اس میں ذات نہیں ہے، یہی وجہ ہے کہ اس میں ذات کی تلاش میں اب عیسائیوں کے ایک فرقے نے یہوہ کا لفظ استعمال کرنا شروع کر دیا ہے۔ نمبر چار مایا سب معانی فریب اتباس نمود و بددانت، فلسفہ کی اصطلاح میں عالم محسوسات کی کثرت ایک فریب ہے جس نے اصل حقیقت پر پردہ ڈال رکھا ہے، اصل حقیقت ایک ہے۔ یہ دوسری بات ہے کہ بسبب مایا جہالت ہمیں اس کا ادارک نہیں ہوتا، لیکن اس پر ایک ہندو فلسفی یوں رائےدانی کرے گا کہ بے شک عالم کائنات مایا ہے کیونکہ اس میں اصل حقیقت چھپ گئی ہے، لیکن یہاں تک اصل حقیقت کے اظہار کا تعلق ہے، مایا ہی حقیقت ہے کہ اس میں اس کا اظہار ہو رہا ہے۔ اند روحانی کفیت و سرور کی انتہائی کفیت جس میں مشاہد و مشہود کا امتیاز ختم ہو جاتا ہے، کیف و سرور کا ابدی لمحہ۔ میں نے عرض کیا فرض کیجئے ہمیں صحائف مذہبی کے تقابلی مطالعے کا موقع نہیں ملتا۔ صفحہ نمبر 84 اندرنی صورت کیا ہم اس ہدایت سے محروم رہیں گے جو ہر اعتبار سے قرآن پاک میں موجود ہے، ارشاد ہوا ہرگز نہیں، قرآن سرتا سر ہدایت ہے اور ہر حال میں ہمارا رہنما، یہ کتاب اللہ ہے اور لفظ کتاب غور طلب۔ اس پر معلوم نہیں، کانگریس نے کہا اگر یہ ٹھیک ہے کہ علم اور تجربے کی روشنی میں بھی وہی حقائق آشکار ہو رہے ہیں جس کی طرف قرآن پاک نے اشارہ کیا تو کیا ہے، دھربت بت سے بھی کچھ حقائق منکشف ہوئے، اشتراکی روس کی مثال ہمارے سامنے ہے، فرمایا کیوں نہیں مگر ایک حد تک، پھر یہ حقائق بھی کچھ ایسے نہیں جن کے متعلق کہا جائے کہ ان کا انکشاف اس سے پہلے نہیں ہوا، ہماری اپنی تحریک ہی سے اس کی تصدیق ہو جائے گی۔ نمبر ایک فلاح عبادت ہے کامیاب زندگی سے جس کا کرشمہ ہے ہدایت، وہ نتیجہ ہے تزکیہ ذات کا۔ حقیقت کا اشارہ اس طرف ہے کہ عالم محسوسات مایا نہیں، یہ اپنی جگہ ایک حقیقت ہے اگرچہ ملوک، مگر جس کا وجود باطل نہیں ہے بلکہ حق، خواہ فلسفہ کی زبان میں اعتباری۔ نمبر دو ہر کتاب کا ایک موضوع ہوگا، قرآن مجید کا بھی ایک موضوع ہے جس کا حتیٰ اس کے ہر پہلو سے بحسن و خوبی کر لیا گیا ہے، مگر پھر لفظ کتاب کے اور بھی کئی معنی ہیں، مثلا فرض حکم قانون، ان سب کا لحاظ رکھ لیجئے تو بطور ایک کتاب قرآن مجید کے اور بھی کئی لطیف پہلو ہمارے سامنے آ جائیں گے۔ نمبر تین مثلا روسی انقلاب ہے کہ حضرت علامہ نے جوید نامہ میں اہل روس سے بعض زبان افغانی فرمایا۔ صفحہ نمبر 85 چست قرآن خواجہ را پیغام مرگ، دستگیر بندہ بے ساز و برگ، حیج خیر از مردک زرکش مجو، لن تنالو البرا حتا تنفقو، آب و نان مست ازیک مائدہ، دودہ آدم کن فس وحدہ۔ فرمایا بات اصل میں یہ ہے کہ قرآن مجید قلب کے رستے سے بھی شعور میں داخل ہوتا ہے اور دماغ کی راہ سے بھی سمجھ میں آتا ہے، دماغ کی راہ سے سمجھ میں آنے کا مطلب ہے حقائق کا ادارک، علم اور فکر تجربے اور مشاہدے کی روشنی میں، ارشاد ہوا حقائق کا ادارک ہمیشہ سے جاری تھا، کبھی ایک حقیقت سمجھ میں آئی کبھی دوسری، کبھی جز کبھی تمامہ۔ اب اگر انسان وہ سب حقائق جو اس نے اپنے علم اور تجربے کی روشنی میں حاصل کیے ہیں یا جن تک عقل اور فکر کے ذریعے اس کی رسائی ہوئی ہے باہم فراہم کر لے اور ایک مربوط منظم شکل میں پیش کرے تو ان سے قرآن پاک ہی کے ارشادات کی تصدیق اور ترجمانی ہوگی۔ حضرت علامہ نے قدر توفف فرمایا، پھر ذرا سیدھے ہو کر بیٹھ کر تکیوں کا سہارا لیا، حکے کے دو ایک کش لگائے اور کہنے لگے سقائق کا دارک ہوتا رہا اور ہوتا رہے گا۔ قرآن مجید ان سب حقائق کا جامعہ ہے جو ہمارے ادارک میں آ چکے ہیں، اور ان کا بھی جن کا ادارک باقی ہے، خواہ یہ حقائق سنوسی کی زبان سے ادا ہوں خواہ لیلن کی، حقائق برحال حقائق ہیں، ان کو سمجھنے کی جس طرح بھی کوشش کی جائے اپنی جگہ پر ٹھیک ہے، مقصد ہے ان کا سمجھنا اور قبول کرنا، لہٰذا انہیں جس طرح بھی سمجھیں گے یہ قرآن پاک ہی کا سمجھنا ہوگا، اس کی تعلیم سے بہرہ وار ہونا۔ فرمایا قرآن پاک جس زمانے میں نازل ہوا اس کا خطاب اہل کتاب ہی سے ہو سکتا تھا، دیکھ لیجئے اس نے انہیں مخاطب کرتے ہوئے کس دعوے سے کہا، مصد لما معاکم، یہ اس لیے کہ قرآن مجید نہ صرف حقائق کا جامعہ ہے بلکہ ان کی تصدیق کا بھی واحد ذریعہ ہے۔ صفحہ نمبر 86 نمبر ایک جو کچھ تمہارے پاس ہے اس کا مصدق अल बकरा नंबर दो कि हम कोई भी असूल कायम करें इसकी तस्दीक कुरान पाक ही की बदौलत होगी, यानी इस रास्ते पर चलकर जो इसके असूल में कुरान पाक ने हमारे लिए तजवीज़ किया। फरमाया कभी एक हकीकत जरतश्त को मिली दूसरी बुध को, ऐसे ही और भी हकायक हैं वो इंसान के फहम व अदारक में आते रहते हैं, ख्वा किसी रस्ते से, लेकिन फिर हकायक के साथ अफसाने भी शामिल होते गए और ये एक कुदरती तकाजा था इस मरहले का जिससे ज़ेहन इंसानी का गुजर हो रहा था। लिहाजा जैसे जैसे किसी कौम ने किसी हकीकत को माना वैसे ही कोई अफसाना भी कबूल कर लिया, लेकिन अफसानों को तो अफसाना ही समझना चाहिए, इन्हीं हकीकत पर महमूल करना गलती है। अफसाना हमारे दिलो दिमाग की इख्तरा है, इनको वाजे किया गया तो किसी मतलब के लिए। यही वजह है कि कुरान पाक ने जहां हकायक की तस्दीक की वहां इंसानों को नज़रअंदाज कर दिया, और अगर नहीं भी किया तो इस हद तक तरमीम और कता व बरीद के साथ कि इन इनसे जिन हकायक की तर्जमानी मकसूद है इनकी तरफ वाज़े तौर पर इशारा हो जाए। अर्शाद हुआ मिसाल के तौर पर आदम व हवा का अफसाना है, कुरान मजीद ने इसके बयान में एक नया अंदाज अख्तियार किया। नंबर एक, इसमें कदमिया का कायदा था कि हकायक को अफसानों का जामिया पहनाती, हत्ता के फिक्र फलसफा की दुनिया में भी बाज़ हकायक की तशरी अफसानों ही की शक्ल में की जाती है। चुनाचा अफलातून का ये आलम अंदाजा था, वो किसी हकीकत को बयान करते करते इसका खात्मा बिलअमूम किसी अफसाने पर करता, लेकिन यूं होता ये कि हकीकत नज़रअंदाज हो जाती, अफसाना बाकी रह जाता। नंबर दो, आरफ रूम का अरशाद है, ए बरादर किस्सा चो पिमाना अस्त व अंदूर मानी मसाले दाना इस्त। तीन, देखिए खुतबात में खुतबा चहरम इस कदीम बाबली इसरा इली रवायत की तशरीह, सफ़ा नंबर 87, हजरत अलामा के कलम से। हम सब खामोशी से हजरत अलामा के अरशादात सुन रहे थे, फिर उन्होंने फिर से फरमाया, मगर लुत्फ़ की बात यह है कि अगर कुरान किसी अफसाने का जिक्र ना करे, जब भी मालूम हो जाता है कि इसका इशारा किस अफसाने की तरफ है, मसलन कुरान में से हमने कायनात को खेलते हुए पैदा नहीं किया, इससे हमारा ज़हन खुद ब खुद इस अफसाने की तरफ मुंतकिल हो जाता है जो हिंदुओं में राइज है और जिससे ये बयान करना मकसूद है कि दुनिया क्या है, एक खेल जिसे राम ने अपनी दिल लगी के लिए रचाया। नंबर चार, वमा खलक नस्समावात वल अर्द वमा बैना लिल आबीन अम्बिया 16। नंबर पाँच, रामलीला, फरमाया हिंदुओं के यहाँ एक देवता है जिसका नाम है नट रजन यानी खिलाड़ियों का राजा, वो इसकी मूर्ति भी तैयार करते हैं, तो इस तरह जैसे ये देवता राग रंग में मशगूल है। अरशाद हुआ, ऐसे ही सफ़ात बारी ताला के जिक्र में जब कुरान ये कहता है लाता सनातुलवानोम, तो बेख्तियार हिंदुओं का ये कौल याद आ जाता है कि कायनात पर परमात्मा का ख्वाब है, इधर इसकी आँख खुली और उधर ये ख्वाब परेशान हो गया। फरमाया हमारे यहाँ बाद सूफिया ने भी इस किस्म के ख्यालात का इजहार किया है। नंबर छः, एक गोल चक्कर में टांगों और हाथों को यूं चक्कर देकर फैलाते हुए जैसे मूर्ति हरकत में है। नंबर एक, इसे नींद आती है ना ऊंग, अल बकरा 255। नंबर दो, गो सराहत नहीं फरमाई, अलबत्ता मेरा जेन सरमत के इस शहर की तरफ मुंतकिल हो गया, शोर शद व जा ख्वाब अदम चशम कश्वीदम दीदम के बाकी सैत शब फितना गनूदियम, सफ़ा नंबर 88। हजरत अलामा कुछ थक से गए थे, मौलाना ने भी इस ख्याल से कि इन्हीं आराम मिले दो चार कलमात इनकी तईद में कहे, अली बख्श आया हसबे ममूल तकियों को हटाते हुए हजरत अलामा के शाने दावने लगा, दुआ खिलाई और चलम बदली। हजरत अलामा ने फिर फरमाया, मैंने कहा था कुरान मजीद दिल के रस्ते में भी शऊर में दाखिल होता है, ये हकीकत यूँ समझ में आएगी कि ये कॉलेज में मेरी तलीम का इब्तदाई ज़माना था, मेरा ममूल था हर रोज़ नमाज फजर के बाद कुरान मजीद की तलावत करता, इस दौरान मैं वालद माजद भी मस्जिद से तशरीफ ले आते और मुझे तलावत करता इस दौरान मैं वालद माजद भी मस्जिद से तशरीफ ले आते और मुझे तलावत करता देख कर अपने कमरे में चले जाते, मैं कभी एक मंजिल ख़त्म कर चुका होता कभी कम। एक रोज़ का जिक्र है कि वालद माजद हसबे ममूल मस्जिद वापस आए, मैं तलावत में मसरूफ था मगर वह जैसे किसी ख्याल से मेरे पास बैठ गया, मैं तलावत करते करते रुक गया और मुंतजर था कि मुझसे क्या अरशाद फरमाते हैं। कहने लगे, तुम क्या पढ़ा करते हो? मुझे इनके इस सवाल पर नहायत तअज्जुब हुआ बल्कि मलाल भी, इन्हीं मालूम था कि मैं कुरान पाक की तलावत कर रहा हूँ। बहरहाल मैंने मौजबाना अर्ज किया कुरान पाक, कहने लगे तुम जो कुछ पढ़ते हो समझते भी हो? मैंने कहा क्यों नहीं, थोड़ी बहुत अरबी जानता हूँ, कुछ ना कुछ समझ लेता हूँ। उन्होंने मेरा जवाब खामोशी से सुना और उठकर अपने कमरे में चले गए। मैं हैरान था आखिर इस सवाल से उनका मतलब क्या है। कुछ दिन गुजर गए और ये बात जैसे आई गई हो गई, लेकिन इस वाकये को छठा रोज था कि सुबह सवेरे मैं हसबे ममूर कुरान पाक की तलावत कर रहा था। वालद माजिद मस्जिद से वापस आए और मैंने तलावत खत्म की तो उन्होंने मुझसे बुलाया और अपने पास बुठाकर बड़ी नरमी से कहने लगे, बेटा कुरान मजीद वही शख्स समझ सकता है जिस पर उसका नजूल हो। मुझे तअज्जुब हुआ कि हुजूर रसालत मआब सल्लल्लाहु अलैहि वसल्लम के बाद कुरान पाक कैसे किसी पर नाजिल हो सकता है। मालूम होता है वो मेरे दिल की बात समझ गए। सफ़ा नंबर 79, कहने लगे, तुम्हें कैसे ये ख्याल गुजरा कि अब कुरान मजीद किसी पर नाजिल नहीं होगा? क्यों ना तुम इसकी तलावत इस तरह करो जैसे ये तुम पर नाजिल हो रहा है। ऐसा करोगे तो ये तुम्हारी रग व पै में सरायत कर जाएगा। मैं हमातन गोश वालद माजिद की बात सुनता रहा, बल्कि अपने आप को तैयार कर रहा था कि कुरान मजीद की तलावत वैसे ही करूं जैसे उनका इरशाद है, कि उन्होंने कहा, सुनो, अल्लाह ताला का इरादा आलम इंसानियत को जिस मराज कमाल तक पहुंचाने का था, इसका आखिरी और कामल व मुकम्मल नमूना हमारे नबी अकरम मोहम्मद मुस्तफ़ा अहमद मुजतबा अलैहिस्सलाम व सलाम की ज़ात मुतवद्दा सफ़ात में हमारे सामने पेश कर दिया। लिहाजा हम कहेंगे कि आदम अलैहिस्सलाम से हजूर रसालत मआब सल्लल्लाहु अलैहि वसल्लम तक के खातमुल अंबिया हैं। जितने भी नबी मबऊस हुए इनमें से हर एक का गुजर मदारज मोहम्मद ही मुहम्मदिया ही में से हो रहा था। वो गोया एक सिलसिला था जिसका खात्मा ज़ाते मुहम्मदिया की तश्कील पर हुआ। देखिए इसरारे खुदी, शोला हाय ओ सद इब्राहिम सोखत चिराग यक मुहम्मद बर्फ पर फोख्त। हजरत अलामा ने ये बात अंग्रेजी में कही थी, अल्फाज थे मोहम्मद इन द मेकिंग। हजरत अलामा कहने लगे, वालद माजिद ने फिर खुद ही अपने इस अरशाद की तशरीह की। उन्होंने कहा, शौर इंसानी की तकमील के साथ साथ बिलाकर जब वो मरहला भी आ गया कि जिंदगी अपने मकसूद को पाले, तो ज़ाते मुहम्मदिया भी अपनी पूरी शान से जलवागर हो गई। हजूर रसालत में आप सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए, बाब नबूवत बंद हुआ, इंसानियत अपने मराज कमाल को पहुंची और हजूर सल्लल्लाहु अलैहि वसल्लम का उसवा हसना व कामला ही हर एतबार से हमारे लिए हुज्जत मिसाल और नमूना ठहरा। अब जितना भी कोई इस रंग में रंगता चला जाएगा, इतना ही कुरान मजीद इस पर नाजल होता रहेगा। ये मतलब था मेरे इस कहने का कि कुरान मजीद इसकी समझ में आ सकता है जिस पर इसका नजूल हो। सफ़ा नंबर 90, अल यौम अल कमालत लाकुम दीनकुम व अन अंतुम अलैकुम नेमाती अल माईदा 3 नंबर 3 बाले जबरील में है। तेरे ज़मीर पे जब तक ना हो नज़ूले किताब, ग्राह कुशा है ना राजी साहबे कशाफ, सिलसिला कलाम नबूवत पर आ गया। नबूवत से मफकूद है फ़र्द की तरबियत, ज़ात और फ़र्द और जमात की रहनमाई। मदारिज कमाल की तरफ अरशाद हुआ जहाँ तक फ़र्द की ज़ात और माशरे की तहजीब व तरक्की या दूसरे लफ्ज़ों में मराज इंसानियत का तल्लक है। ये मकसद हजूर रसालत मआब सल्लल्लाहु अलैहि वसल्लम के अतबा ही से हासिल होगा। अलबत्ता याद रखने की बात यह है कि कोई भी नसबुल ऐन हो इसके लिए यकीन कामल शर्त है। यकीन नहीं तो अमल भी नहीं, ना आरजू ना वलवला ना जद्दोजहद। फरमाया, शऊर नबूवत को तो ये इम्तियाज़ हासिल है कि इसमें ज़माने की सारी वसअतें समेट कर एक नुक्ते पर आ जाती हैं। माजी व हाल और मुस्तकबिल का इम्तियाज़ कायम नहीं रहता, लिहाजा हमारे लिए जो बात आने वाली होती है, शऊर नबूवत को पहले ही इसका इलम होता है, इस तरह जैसे इसका ज़हूर हो रहा हो। यही वजह है कि अम्बिया अलैहिस्सलाम हर हकीकत और हर सदाकत को अपने सामने अयां देखते हैं, और यही वजह है कि वही अल्लाही में से इनके यकीन कामल की। लिहाजा जिस इलम का सरचश्मा है वही इलाही, इसमें यकीन ही यकीन होगा। इसके बरक्स अकल और फिक्र की दुनिया है कि हम इसमें कदम ब कदम आगे बढ़ते हैं। इसमें असबात के साथ नफी और यकीन के साथ जन का पहलू कायम रहता है। फलसफा नाम है इंसान की दिमागी काविशों का, लेकिन ये काविशें आखिर इंसानी है, इनमें यकीन का रंग पैदा नहीं हो सकता। बिलखसूस वो यकीन जिसे हम इल्मुल यकीन या हक्कुल यकीन और ऐनुल यकीन से ताबीर करते हैं। फिक्र में यकीन का रंग पैदा होगा तो वही इलाही की बदौलत के इसकी रहनुमाई में आगे बढ़े। इरशाद हुआ, ये रहनुमाई अजल से हमारी फितरत में वदियत है। देखिए इस सिलसिला में रमूज बेखुदी के अबवाब रसालत ता अदब बा अदब मुहम्मदिया और हिफज रवायात मलिया बिलखसूस। सफ़ा नंबर 91, नंबर दो, रब्बाना जी अत अतई कुल्ले शई खलक सम हदी ताहा 51। थोड़ी देर खामोशी रही। हजरत अलामा को आराम की जरूरत थी। उन्होंने पांव फैलाकर तकियों पर टेक लगाई। मौलाना हजरत अलामा की ताईद में कुछ कह रहे थे कि परवेज साहब ने कहा, कुरान करीम में है कि एक वक्त आएगा जब लोग अपने रब की तरफ दौड़ते हुए जाएंगे, जब तेरा रब और मलाइका साफ ब साफ आएंगे, जैसे खुदा जमीन पर उतर आएगा, जब जमीन तेरे रब के नूर से जगमगा उठेगी। इन आयात का इशारा किस हकीकत की तफ है? क्या इस खाकदान में अभी कोई और खेल खेला जाएगा? नंबर 3, फाजा हम मन अजदाक अली रब हम यन सलून। नंबर 4, वजा रब का वल मलक सफा सफा अलफजर 22। नंबर 1, वशरक अल अर्ज बनूर रब्बेहा अल जमर 79। परवेज साहब के इस सवाल को हमने बड़ी दिलचस्पी से सुना और मुंतजर थे कि हजरत इलामा इसके जवाब में क्या फरमाते हैं, बिलखसूस इसलिए कि हमें मालूम है कि मल हदा के अलावा बाज फलसफा इस्लाम ने भी इन आयात की तावील बड़े गैर इस्लामी रंग में किया। हत्ता के वहाबियों और भाइयों ने तो इन्हीं अजीबोगरीब मानी अपनाए हैं। नंबर 2, मसलन ये कि अहदे नबूवत ख़त्म हो चुका है, लिहाजा शरीयत इस्लामिया मनसूख हो गई। हजरत इलामा कोई जवाब देने नहीं पाए थे कि परवेज साहब ने फिर कहा, कुरान पाक ने यह भी कहा है कि जिस रोज़ ये अर्ज़ समा बदल कर कुछ और हो जाएंगे, हम इन आयात का मतलब क्या समझें? सफ़ा नंबर 92। नंबर 3, योमा तबद्दल अल अर्ज गैरल अर्द व समावात इब्राहिम 48। हजरत इलामा ने फरमाया, ये अर्ज समा ये बुलंदी व पस्ती ये जो कुछ भी है, हम इसका अदारक अपने शऊर ही के जरिए करते हैं। इनका तसव्वुर हमारे शऊर का ताज है। जिस रोज़ ये शऊर बदला, अर्ज समा भी बदल जाएंगे। कुरान पाक का खिताब हमारे शऊर ही से तो है। ये हमें है जिनको कोई हकीकत समझाई जा रही है। अरशाद हुआ सरदस्त, हम अपने इर्तका की एक मंजिल में हैं। इससे आगे जो मंजिल है, इसमें कदम रखा तो शऊर की तब्दीली से अर्ज़ो समा भी बदल जाएंगे। मालूम नहीं इस वक्त अर्ज़ क्या हुआ और समा क्या। जब भी तो फरमाया है जिस रोज़ ये अर्ज़ो समा कुछ और हो जाएंगे। फरमाया शऊर में भी तो इर्तका जारी है, और इर्तका का तकाजा ये है कि जमा व मकान के अय्याद ख़त्म हो जाएंगे। अरशाद हुआ ख्वाब में ये अब आधा अक्सर ख़त्म हो जाते हैं। साल का वाक़या सानियों में रुनमा होता है। मुसाफतों का पता नहीं चलता, जैसे इनका कोई वजूद ही नहीं। फरमाया मैं ये सब कुछ मसलन कह रहा हूँ, वरना क्या मालूम शऊर के इर्तका से क्या क्या तब्दीलियाँ मरतब हों। फिर फरमाया इन आयात में जिन हकायक की तरफ इशारा किया गया है, इनका फहम तो आसान है, लेकिन गलती ये है कि हम इनकी तावील शऊर के इस मरहले की रायत से करते हैं जिससे सरदस्त हमारा गुजर हो रहा है। हालांकि तावील से मकसूद किसी हकीकत को समझना और इसकी तह तक पहुंचना है। अरशाद हुआ तावील और मौजू तावील में लाजम व मलजूम का तल्लक है। एक मंतकी हकीकी और वाकई रिश्ते का तल्लक ये नहीं कि हम इससे अपने ही ख्यालात और मज़ूमात की तायद का जरिया बनाएं। नंबर 1, इब्ने हजम की तरह हजरत इलामा भी तावील के कायल नहीं थे, जैसा कि इसका आम मफहूम है। मौलाना रूम फरमाते हैं, सफ़ा नंबर 93, करदा तावील हुरफ बकर रा खोवेश रा तावील कन ने जिक्र रा। तावील का मान ही है रजू अलिल असल, जो तावील असल से हट गई वो तावील नहीं है। जुवेद नामे का जिक्र आ गया। परवेज साहब ने कहा, दरबारे फ़रौन के सहर कैसे पुख्ता ईमान थे। फ़रौन के जबरो इस्तबदाद का जवाब इनकी पुख्ता ईमानी से बढ़कर और क्या होगा? आपने इन्हीं जुवेद नामा में कोई जगह नहीं दी। नंबर 2, चुनच्चा मौलाना मोहम्मद अली सहर इन दरिया फ़िरऔन की मिसाल पेश करते हुए शहनशाहियत पर बड़ा दिलचस्प तबसरा फरमाया करते थे। वो कहा करते थे, शहनशाहियत की रूह जबरो इस्तबदाद का अंदाज़ा इस अमर से कीजिए कि जब सहरों ने कहा हम मूसा और हारून के रब पर ईमान लाए, तो फ़िरऔन ने कहा तुम मेरे बगैर मेरे हुक्म के कैसे ईमान ले आए, तुम और ये जुर्रत। फरमाया जवेद नामा में बहुत सी बातों का जिक्र रह गया है। मेरा तो जी चाहता था सैयद अहमद बरेलवी और सैयद अहमद देहलवी की रूहों को भी इसमें जमा कर दूं, लेकिन ख्याल न रहा। अलावा इसके और भी कई बातें मेरे जहन में हैं, بلکہ میں نے بطور یاداشت کہیں لکھ بھی رکھا ہے، موقع ملا تو ان کا ذکر بھی کر دیا جائے گا۔ نمبر 3 سر سید احمد خان۔ نمبر 4 اور واقعہ بھی یہ ہے کہ حضرت علامہ جو دعا وین اشعار شائع کرتے خاصی قطع و بریز اور ترمیم و تنسیخ کے بعد ایسے ہی بعض نامکمل عنوانات حذف کر دیتے اس امید میں کہ آئندہ ترتیب میں مکمل ہو جائیں گے۔ نٹیشے اور برگساں کی باتیں ہونے لگیں، شاید اس لیے کہ کل کے جلسوں میں جو مقالے پڑھے گئے ان میں نٹیشے اور برگساں کا اکثر ذکر آیا۔ ارشاد ہوا میرے اور صفحہ نمبر 94، نٹیشے کے نقطۂ نظر میں بنیادی فرق ہے۔ نٹیشے کی طبیعت پر مادیت پسندی کا غلبہ تھا، اس نے ہستی باری تعالیٰ کا انکار کیا اور اس انکار سے خود ہی کا انکار لازم ٹھہرا۔ وہ خود ہی کا منکر ہے، خود ہی اس کے نزدیک کوئی ماں بعد اطبی حقیقت نہیں۔ اس کا فوق البشر بھی قدیم یونانی سورماؤں کا نمونہ ہے، وہ ہمیشہ کسی آنے والے کا خواب دیکھتا ہے۔ یہ مجوسی خیالات کا اثر ہے، گوت عجب ہے کہ مجوسیت سے اثر پذیری کے باوجود اسے زمانے کی حقیقت سے کیوں انکار ہے۔ ہندوؤں اور یونانیوں کی طرح زمانے کی حرکت بھی اس کے نزدیک دوری ہے، اور نتیجہ یہ کہ ہر چیز بار بار آتی رہتی ہے۔ فرمایا نٹیشے کی ساری خوبی ذات انسانی کے لیے اس کے ذوق و شوق، اس کے سوز و ساز اور جذب و گزار میں ہے۔ افسوس ہے اسے کوئی مرد کامل نہ ملا۔ ارشاد ہوا تصوف بھی اب چند رسمی باتوں میں محدود ہو کر رہ گیا ہے، صوفیہ خود بھی نہیں جانتے انہیں ماضی سے کیا ورثہ ملا۔ فرمایا تصوف کیا، ہم اپنے فکر و فرہنگ ادب اور فن سب سے باخبر ہیں، اور حضرت علامہ کا یہ ارشاد تھا بھی ٹھیک، اس لیے کہ نٹیشے اور برگساں کے سلسلہ میں ان کے افکار کی جو تنقید کی جاتی ہے اس کا انداز یا تو مناظرانہ ہوتا یعنی محض بحث برائے بحث، یا مغرب سے مرغوبیت کے باعث تنقید نگار سمجھتا کہ افکار حاضرہ مغرب ہی کا اجارہ ہے، یا پھر اسلامی علم و حکمت اور معارف سے بے خبری کہ ہماری درس گاہوں میں تعلیم و تربیت کا انداز ہی یہ ہے کہ تعلیم یافتہ طبقے کے دل و دماغ یورپ کے خود ساختہ سانچے میں ڈال جائیں، وہ اس سے باہر کچھ سوچ ہی نہیں سکتے۔ نمبر 1 اشارہ ہے نٹیشے کے عقیدہ رجت ابدی کی طرف۔ نمبر 2 نہ جبر ویلے نہ فردوسے نہ ہورے نے خداوندے کف خاکے کے می سوزاں زر جاں آرزو مندے، صفحہ نمبر 95۔ نمبر 3 چنانچہ ایک صاحب کاغذوں کا ایک تو مار لیے پھرتے تاکہ وہ دکھا سکیں کہ اقبال کا اپنا تو کوئی خیال تھا نہیں انہیں، لیکن ان کا ہر خیال اپنا۔ عجمی تصوف کی مخالفت سے بھی اس خیال کو تحریک ہوئی کہ خودی کا سر چشمہ ہے مغرب کی مادیت پسندی، لہذا مستشرقین کی طرح مخالفین نے بھی محسوس کیا کہ اگر خودی اور زمانے کے تصورات کو نٹیشے اور برگساں کی خوشہ چینی کا نتیجہ قرار دیا جائے تو یہ نسخہ بڑا کارگر ثابت ہوگا۔ یوں بھی قاعدہ ہے کہ دنیا فکر و فرہنگ میں جب کسی نبغے کا ظہور ہوتا ہے تو اس کے خلاف ایک دنیا اٹھ کھڑی ہوتی ہے اور کوشش کی جاتی ہے کہ اس کے نبوغ و فطانت اور ندارت سے انکار کیا جائے۔ ورنہ کیوں کہا جاتا ہے کہ امام شافعی کے قول الوقت سیف کی فلسفیانہ تعبیر دیکھیے، اسرار خودی کو ان کے زہد و ورد سے کیا تعلق، یہ کوئی بڑا ہی انوکھا زہد و ورد ہے کہ امام شافعی زمانے کے باب میں غور و فکر سے گریزاں کرتے۔ ثانیہ انہوں نے فی الوقت سیف کہا تو ہے اور اس سے ان کا کچھ مطلب بھی ہوگا، لہذا اس قول کی فلسفیانہ تعبیر سے اگر ان کے زد و ورد پر حروف آتا ہے تو اس قول کی وہ کیا تعبیر ہے جو ان کے زد و ورد کے مطابق ہوگی۔ ارشاد ہوا خیال تو ایک ہی ہوتا ہے مگر زمانہ ہے کہ اپنے اپنے ذوق حیات اور حوال کے مطابق اسے مختلف شکلوں میں پیش کرتا ہے، ہمیں اس نقطے کو نظر انداز نہیں کرنا چاہیے۔ پھر فرمایا خودی ہے یا نہیں، یہ ایک بنیادی مسئلہ ہے جسے ہر تہذیب اور ہر مذہب نے چھیڑا ہے۔ اثبات ہے تو اس کی کوئی شکل ہوگی، نفی ہے تو کوئی شکل، یہی مسئلہ نٹیشے کا ہے، اس نے کوئی نئی بات نہیں کی۔ برگساں کے متعلق فرمایا یورپ کے لیے برگساں کا نظریہ شاید نیا ہو، عالم اسلام صفحہ نمبر 96 کے لیے زمانے کی بحث کوئی نیا مسئلہ نہیں۔ اسلامی الحیات حدیث و قرآن اور فلسفے کا مطالعہ کیجئے تو میری بات کی تصدیق ہو جائے گی۔ نمبر 2 اور یہ وہ صورت حالات ہیں جس میں اب تک کوئی فرق کوئی نمایاں تغیر نہیں ہوا۔ دیکھیے اس سلسلہ میں راقم الحروف کی کتاب نوٹس آن نٹیشے جو اقبال اکیڈمی کے زیر اہتمام شائع ہو رہی ہے۔ ارشاد ہوا کیمبرج کے زمانے طالب علمی جب میں نے اس موضوع یعنی زمانے کی حقیقت پر ایک مقالہ لکھا تو میرے استاد ڈاکٹر میگریٹ نے اسے دیکھا مگر اس قدر ناپسند کیا کہ میں نے دل برداشتہ ہو کر اسے تلف کر دیا۔ لیکن تھوڑے ہی دنوں میں جب برگساں نے اس موضوع پر ویسے ہی اظہار خیال کیا اور اس کے نظریے کی اشاعت ہونے لگی تو میگریٹ کو بڑا دکھ ہوا، اس لیے کہ برگساں نے بھی کم و بیش وہی نظریہ قائم کیا تھا جسے پہلے میں نے اپنے مقالے میں پیش کر چکا تھا۔ فرمایا میگریٹ نے مجھ سے کہا افسوس ہے میں نے اپنا فریضہ استادی ادا نہیں کیا، میں نے تم پر بڑا ظلم کیا کہ ایک بہت بڑے کارنامے سے محروم کر دیا۔ مجھے بھی رنج تھا کہ میں نے اپنا مقالہ کیوں تلف کر دیا۔ نمبر ایک، یہ ایک اور ثبوت ہے حضرت علامہ کی آزادی فکر کا۔ میگریٹ کے ذکر سے اس کی دہریت زیر بحث آگی۔ پرویز صاحب نے کہا اتنا بڑا فلسفی اور یہ دہریہ، اس کی وجہ کیا تھی؟ ارشاد ہوا دہریت کی بھی ایک نہیں کئی شکلیں ہیں، ایسے ہی اس کے الگ الگ اسباب بھی ہیں۔ فرمایا ایک اہل سائنس کی دہریت ہے، ان کی نظر مادے اور اس کے شنون سے آگے نہیں بڑھتی۔ ایک اہل فلسفہ کی ہے کہ اپنے فکر کی نارسائیوں میں گم ہے۔ ایک عام دنیا دار کی، میگریٹ کا معاملہ ان سب سے مختلف تھا۔ اس نے ہستی باری تعالیٰ سے صفحہ نمبر 97 انکار کیا تو اس لیے کہ اسے مسیحیت کی کا شخصی خدا پسند تھا نہ فلسفے کا واجب الوجود، وہ دونوں سے بیزار ہے۔ پرسنل گاڈ نیسسری بینگ، دیکھیے اس سلسلے میں حضرت علامہ کا مضمون میگریٹ پر جو ان کے مضامین اور تحریروں کے مختلف مجموعوں میں شائع ہو چکا ہے۔ علی حاضہ خطابات دوسرا خطبہ، میگریٹ دونوں سے بیزار تھا، مسیحیت کے شخصی خدا سے، اس لیے کہ خدا کو شخص کہنا تجسیم اور تجسیم الوحیت کی نفی۔ ثانیاً مسیحیت نے اسی پر بس نہیں کیا، اسے شخص ٹھہرایا، اس نے خدا کو شخص سے واحد مان کر اس شخص سے واحد کے تین شخص کر دیے، باپ بیٹا روح القدس اکانیم ثلاثہ، لہذا اس کی شان خداوندی میں اور بھی فرق آ گیا، خدا اب مطلقاً خدا نہ رہا شخص۔ شیخ ثانی مسیح علیہ السلام نے عالم نسود سے عالم لاہوت میں قدم رکھا اور شخص اول خدا نے عالم لاہوت سے عالم نسود میں، یوں اس کی مطلقیت اضافیت سے بدل گئی۔ پھر اس توحید فی سلیس یا سسلیس فی توحید کا جواز جس طرح پیدا کیا گیا، اس میں کسی خالصتاً منطقی فکر کی بجائے وسنی عقائد کا غلبہ تھا۔ یقیناً خدا کی یہ شان نہیں ہو سکتی جس پر مسیحیت کو اصرار ہے، خواہ اس کی تعبیر کسی رنگ میں کی جائے، وہ فلسفہ کے واجب الوجود سے بھی بیزار تھا۔ اس لیے واجب الوجود ایک منطقی برہان ہے، اس ایک استدلال، ایک نتیجہ، بالفاظ دیگر ایک وہم اور خیال یا عزرو منطق، ایک معنی کنسیپٹ جس کی بنا پر وجود و عدم اور وجود الامکان کے پیش نظر ایک خاص قسم کے صغر و اکبر یعنی قیاس منطقی پر رکھی گئی، اور جس سے ایک مخالفانہ مگر ویسے ہی صحیح منطق سے استدلال کرتے ہوئے انکار بھی کیا جا سکتا ہے۔ لہذا صفحہ نمبر 98 واجب الوجود ہمارے ذہن کی پیداوار ہے اور ہمارے ذہن ہی میں محدود، جس کی اس سے باہر کوئی حقیقت ہے نہ وجود۔ واجب الوجود خدا کے مرتبے کو نہیں پہنچ سکتا، یوں ایک خاص قسم کے فکر اور منطق کا تقاضا تو پورا ہو جاتا ہے لیکن مذہب کا تقاضا پورا نہیں ہوتا۔ بالفرض اگر یہ کہا جائے کہ عزرو منطق یہ ہستی باری تعالیٰ کی ایک دلیل ہے تو اس کا جواب یہ ہوگا کہ دلیل نہیں بلکہ امکان، جسے دلیل ٹھہرانا منطق ہی کی اصطلاح میں مصدرہ علل مطلوب پٹیٹو پرنسپل کہا جائے گا، کیونکہ اس امکان کی صحت ہی تو ثبوت طلب ہے۔ وجود بینگ اور واجب الوجود نیسسری بینگ کے پیش نظر میگریٹ نے وجود المسحوق پل ورسیت بینگ کا تصور قائم کیا تھا، اور وہ بھی شاید جواباً وہ کہتا ہے کائنات مجموعہ افراد وجودات ہے اور ہر وجود دوسرے سے الگ، جس کا ابھی وحدت کی شان پیدا نہیں ہوئی، گویا وجود اگر ہے بھی بطور ایک وحدت تو یہ وحدت قائم نہیں، وجود پس گیا ہے اور باشکل موجودات ہمارے سامنے جس کا ہم خود بھی ایک حصہ ہیں۔ لہذا وحدت الوجود سے اس کا اختلاف، کیونکہ وحدت الوجود سے موجودات کی نفی لازم آتی ہے۔ یاد رکھنا چاہیے وجود منطق کا ایک مقولہ ہے، مذہب کا مقولہ نہیں۔ مذہب کو جس خدا پر اصرار ہے یا دوسرے لفظوں میں ہم جس خدا کو فی الواقع مان سکتے ہیں، اس کا جواز نہ واجب الوجود سے پیدا ہوتا ہے نہ مسیحیت کے شخصی خدا और अकानियम सलासा से, लिहाजा मैगरेट की दहरियत और हस्ती बारी ताला से इनकार। बाइन हमा इसकी दहरियत का अपना एक रंग था जिस पर मोहब्बत का गलबा था और जो शायद मसीहियत से इसे वरसे में मिला। हजरत अलामा ने जब ये फरमाया वह दोनों से बेजार था, फलसफा के वाजब उल वजूद और मसीहियत के शख्सी खुदा दोनों से, तो मालूम नहीं कैसे मेरी जुबान से ये अल्फाज सफा नंबर 99 निकल गए, खुदा खुद से अपने खुदाओं से बेजार है। इस पर हजरत अलामा तो मुस्कुरा दिए। परवेज साहब ने अलबत्ता कहका लगाया और कहा बहुत खूब, ला इलाहा इल्लल्लाह, और जिसका मतलब ये था कि खुदा तो वही है जिसे कुरान पाक ने अल्लाह कहा, असबात है अल्लाह का, नफी है खुद साख्ता फर्जी और ख्याली खुदाओं की जिसका कोई वजूद ही नहीं।